آواز دوست کے نامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے ہیں,
فون سے رابطہ کرتے ہیں, 2 لاکھ روپیہ لاؤ, اپنے بچیوں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی. میں ہوں آپ کی میزبان شہناز عزیز, اور ہمارے کہانی کار بھی ہمارے ساتھ موجود ہیں, مزید کہانیاں بھی ہیں. تو تعارف کرواتی ہوں آپ کا پہلے ایک کہانی کار سے. انہوں نے ہمیں بھیجی ہے جے پور راجستھان سے کہانی. نام ہے ان کا چیتن شرما. شرما جی آداب. بہت پیاری کہانی آپ کی ہے, اور میں اس کے بارے میں کچھ کہنے سے پہلے, اچھا خیر یہ میں آپ سے سوال بعد میں پوچھوں گی, کیونکہ انہوں نے ایک بہت ہی مہربان ڈاکٹر صاحب کی کہانی لکھی ہے, بلکہ ان کی کہانی میں سارے کردار بہت پازیٹیو ہیں. تو ہم شرما صاحب سے بھی بات کرتے ہیں, لیکن پہلے ہم کہانی سنتے ہیں جو یہ سنا رہے ہیں چیتن شرما صاحب.
میں چیتن شرما جے پور راجستھان بھارت سے بات کر رہا ہوں. میری کہانی اس طرح سے ہے. یہ بات 1970 کی ہے, جب میں 2 سال کا چھوٹا سا بچہ تھا. اچانک میرے گھر والوں کو یہ محسوس ہوا کہ میری بینائی کے ساتھ کوئی مسئلہ لاحق ہے. مشورہ کرنے پر جے پور کے ڈاکٹروں نے اس بات کی تصدیق کر دی کہ مجھے ٹھیک سے دکھائی نہیں دے رہا ہے. بینائی کے جانے کا سبب کیا ہے انہیں سمجھ نہیں آیا. اس زمانے میں سیتاپور اتر پردیش میں آنکھوں کا ایک بہت مشہور اسپتال تھا. میرے تاؤ جی مجھے اسی اسپتال میں لے کر گئے, جہاں ڈاکٹر جگدیش ایم پاہوا, جو بدقسمتی سے اب اس دنیا میں نہیں ہے, خدا انہیں جنت بخشے, نے میرا طبی معائنہ کیا. پر بدقسمتی سے بینائی جانے کے سبب کا تعین نہ ہو سکا. مجبوراً مجھے اسپتال سے چھٹی دے دی گئی, اور تاؤ جی نے مجھے گاؤں واپس لے جانے کا فیصلہ کر لیا. قدرت کی کرنی کچھ ایسی ہوئی کہ اس دن ہمیں ریزرویشن نہیں ملا, اور مجبوراً ہمیں وہیں اسپتال کے پاس ہی ایک سرائے میں ٹھہرنے کا فیصلہ کرنا پڑا. اتفاقاً ٹھیک اسی دن ڈاکٹر پاہوا سے ملنے کے لیے سوئٹزرلینڈ سے ایک ڈاکٹر صاحب کا آنا ہوا. ڈاکٹر پاہوا نے میرا سارا مسئلہ سوئٹزرلینڈ سے آئے ڈاکٹر صاحب کو سنایا, اس امید سے کہ شاید کچھ سمجھ میں آ سکے. سوئس ڈاکٹر صاحب نے کہا کہ مجھے لگتا ہے کہ بچے کو آنکھ کا سرطان ہے, اور میں اسے دیکھنا چاہتا ہوں. ڈاکٹر پاہوا نے جس وارڈ میں میں داخل تھا اس وارڈ کے دوسرے مریضوں سے ہمارے بارے میں پتا کیا, اور جب انہیں اس سرائے کا پتا مل گیا جہاں ہم لوگ ٹھہرے ہوئے تھے, تو ایک وارڈ بوائے کو بھیج کر ہمیں بلوایا. اسپتال پہنچنے پر سوئس ڈاکٹر صاحب نے میرا پورا طبی معائنہ کیا, اور معائنے کے بعد بتایا کہ ان کا شک صحیح تھا اور مجھے آنکھ کا سرطان تھا, اور میری آئی بالز ترنت نکالی جانی ضروری تھی. بس صورت دیگر سرطان دماغ تک پھیل جاتا اور میری موت جلدی ہی واقع ہو جاتی. لہذا میرا آنکھ کا آپریشن کر کے میری آئی بالز نکال دی گئیں, اور مجھے ایک نئی زندگی نصیب ہوئی. بینائی سے محروم ہونے کے باوجود میں نے اپنی پڑھائی کی, ہندی ٹائپنگ اور شارٹ ہینڈ سیکھ کر اورینٹل بینک آف کامرس میں اسٹینوگرافر کے پد پر ملازمت اختیار کی. ملازمت کے دوران 3 ایسے مواقع آئے جب مجھے اپنے سائٹڈ کولیگز کے ساتھ پروموشن کے لیے مقابلہ کرنا پڑا, اور خدا کی رحمت دیکھیے کہ تینوں بار ہی مجھے سفلتا ملی. میرے پریوار میں سمے میری بیوی 2 بچے ہیں, اور میں سبھی کی طرح اب کمپیوٹر, انٹرنیٹ, ای میل, موبائل, فیس بک استعمال کرتا ہوں, اور ایک عام آدمی کی طرح زندگی بسر کر رہا ہوں. اس سمے میں اورینٹل بینک آف کامرس میں اسسٹنٹ ریجنل مینیجر کے عہدے پر فائز ہوں. آج میں احسان مند ہوں ڈاکٹر پاہوا کا, اس وارڈ بوائے کا, اور سوئس ڈاکٹر صاحب کا, جنہوں نے میری زندگی بچانے کے لیے اپنا اپنا کردار ادا کیا, اور شکر گزار ہوں اس خاتون کا جس نے زندگی کے مشکل ترین مراحل میں میرا ساتھ دیا, اپنی بیوی کملیش شرما, بڑی بٹیا شروتی شرما, اور بیٹے آدتیہ شرما کا, جنہوں نے زندگی کے مشکل مراحل پر میرا ساتھ دیا. मेरी सभी सामयिन से गुजारिश है कि वे अपने फराइज को अंजाम देते समय डॉक्टर पाहवा उस वार्ड बॉय और स्विस डॉक्टर की तरह ही अपने फराइज अंजाम दें। पता नहीं है हमारी जरा सी कोशिश कब किस आदमी को एक जिंदगी बख्श दें। शुक्रिया।
क्या अच्छी कहानी आपने सुनाई, बहुत शुक्रिया आपका जीतन शर्मा साहब कि आपने इतनी अच्छी कहानी लिखी, इसमें हमें शरीक किया। आपने अपनी इस कहानी में जब पहले मुझे लिखी थी तो इसमें ख्वाहिश आपने ज़ाहिर की थी कि आप डॉक्टर पाहवा से मिलना चाहते हैं, फिर मैंने आपको गूगल पे सर्च वगैरह करके बताया कि बदकिस्मती से डॉक्टर साहब का इंतकाल हो चुका है 2001 में, जो आपने जिक्र भी किया है। तो क्या कहना चाहते थे आप डॉक्टर पाहवा से?
बस वही चीज की उनका एक छोटा सा जो उन्होंने कोशिश की थी या एक अपने, देखिए ना, क्योंकि वो एक सरकारी मुलाजिम थे और ये शायद उनकी ड्यूटीज में तो नहीं था कि भाई पेशेंट अगर हॉस्पिटल से बाहर है तो उसको बुलवा के और फिर स्विस डॉक्टर को दिखाना, ये उनकी शायद जो सरकारी मुलाजमत है उसका तो शायद ये पार्ट नहीं था। तो उन्होंने एक एक्स्ट्रा जो छोटा सा कोशिश की उन्होंने, उसका रिजल्ट क्या निकला और आज हम किस अच्छे हाल में, कितना आराम से खुदा के करम से हम हैं, वो उनको मैं बताना चाह रहा था और दिखाना चाह रहा था कि भाई, ताकि उनको भी एक तसल्ली होती कि मेरा इतना मेरा किया हुआ आज छोटा सा प्रयास और आज किस रूप में सबके सामने।
बहुत बढ़िया आपने बात की, और ये छोटा सा नहीं थी, मतलब मैं भी ये सोचती हूँ कि देखिए आप तो अस्पताल से चले गए थे, एक 2 साल का बच्चा, और उसके बाद डॉक्टर साहब ने, स्विस डॉक्टर आया, उसे डिस्कस किया इस बात को और उनको पता लगा कि ये कैंसर हो सकता है, तो उन्होंने भगाया पीछे आपके एक वार्ड बॉय को कि किस तरह आपको ढूंढ के लाए।
आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, फिर बच्चे लोग को मारते हैं, बिजली पैसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनवाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो कहते हैं ना शर्मा जी के माँ बाप जो हैं वो अपने बच्चों में जिंदा रहते हैं, तो आपके लिए मैंने बड़ी मुश्किल से ढूंढा है डॉक्टर विजय पाहवा को, जो डॉक्टर साहब के साहबजादे हैं, और यही हमारा तोहफा है हमारी कहानी का आपके लिए। डॉक्टर साहब जी, तो डॉक्टर साहब आपको आवाज़ आ रही है हमारी?
हेलो
जी, डॉक्टर विजय।
हाँ जी, बोल रहा हूँ।
तो आपने कहानी सुनी इनकी?
हाँ जी, हाँ मैंने सुनी।
तो आप लोग बात प्लीज कीजिए आपस में, क्योंकि ये बहुत मिलना चाहते थे आपके वाले साहब से। जी
जी, हेलो
डॉक्टर साहब, नमस्कार।
हाँ नमस्कार शर्मा जी।
सर, मेरी तरफ से आपको और आपके परिवार का और स्वर्गीय पाहवा साहब को बहुत बहुत आभार। आज उनकी वजह से मैं जिंदा हूँ और उनकी वजह से जो भी मेरा मकाम है और जो भी मैं आपसे बात कर रहा हूँ, तो देखिए मतलब आपके फादर साहब की कोशिश और उनकी मेहनत का नतीजा है कि मैं आज आपसे बात कर रहा हूँ, वरना तो शायद बहुत साल पहले ही ये क्या कहते हैं किस्सा खत्म हो गया होता। लेकिन बहुत बहुत शुक्रिया और मैं आपको मुबारकबाद देता हूँ कि आपके वालिद साहब इतने काबिल और डेडिकेटेड आदमी थे जिन्होंने हमें एक जिंदगी बख्शी।
जी हाँ, बिल्कुल सही कहा, फादर तो अब नहीं रहे, लेकिन ड्यूरिंग हिज लाइफ टाइम ही हैड लॉट ऑफ ह्यूमैनिटेरियन वर्क ही हैड डन, और आप 1970 की बात कर रहे हैं शायद.
जी हाँ 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 जी हाँ जी 70.
तो मैं भी उस समय छोटा सा ही था, और माय फादर उस समय वहाँ पे सीतापुर आई हॉस्पिटल में बड़े सीनियर सर्जन की तरह काम करते थे. तो बहुत सारे पेशेंट्स आते थे डिफरेंट स्टेट से, तो बहुत लोगों को उन्होंने काम किया, उनके लिए बहुत लोगों को फायदा हुआ है. और बहुत मुझे बहुत ही खुशी है इस समय कि वन ऑफ हिज पेशेंट्स हैज रिकवर्ड एंड रिवॉर्डेड इन हिज लाइफ, और आप उसको अभी भी याद करते हैं. बहुत खुशी की बात है, बहुत गर्व की बात है, बहुत सम्मान की बात है हम लोगों के लिए.
अच्छा डॉक्टर विजय, मैं यहाँ ये बता दूँ आपको कि हमारा ये प्रोग्राम फेसबुक पर भी इसका मौजूद है, ये इसका पेज, तो उस पर अभी मैंने तस्वीर डाली है जब 8 दिसंबर 1968 को इंदिरा गांधी ने इफ्तिताह किया था, फॉर्मर प्राइम मिनिस्टर जो हैं और डॉक्टर पावा जो हैं इनके पीछे खड़े हुए हैं. तो हमारे जो सुनने वाली तस्वीर देखना चाहें तो ये हमारे फेसबुक पर मौजूद है, और पता है facebook.com/आवाज़-ए-दोस्त मेरी कहानी. अच्छा डॉक्टर साहब, कुछ हमें बताइए थोड़ा सा आप अपने वालिद के बारे में. उनकी हमें अंदाज़ा हुआ उनके जो प्रोफेशनलिज्म का जो था, मगर उनकी काइंडनेस जो थी मरीज़ों के साथ, क्योंकि एक डॉक्टर के लिए सबसे बड़ी बात जो होती है उसकी मेहरबानी, उसके दिल में दर्द जो मरीज के लिए होता है.
जी हाँ बिल्कुल सही कहा आपने. पूरा उनकी हिस्ट्री का देखें अगर आप तो पूरा ही फुलफिल्ड विद ऑल काइंड्स ऑफ ह्यूमैनिटेरियन वर्क ही हैज डन, एंड ही वाज He was a private surgeon in a private hospital. He was not a government servant. And in spite of that, उन्होंने बहुत ही नाम कमाया है अपने dedication से, अपने hard work से, अपने diligence से. और उनके patients far and far wide सब जगह थे उनके, और बहुत नाम था उनका. और अभी भी बहुत सारे पेशेंट्स हैं जो अभी भी उनका नाम याद करते हैं, और मुझे बड़ी खुशी है कि शर्मा साहब जो अब हैं वहाँ पे और अच्छे आप जिंदगी को बसर कर रहे हैं. आई एम वेरी हैप्पी टू हियर दैट मिस्टर शर्मा एज वेल, एंड आई हैव माय बेस्ट विशेस फॉर हिम एंड हिज फैमिली, एंड इन आई एम वेरी थैंकफुल टू हिम दैट ही हैज रिमेम्बर्ड माय फादर. He passed away about 11 years back in 2005, as you mentioned. लेकिन उनकी यादें अभी भी ताज़ा हैं, उनके जो काम किया था उन्होंने वो अभी भी बहुत लोग याद करते हैं उनके नाम से, उनके जो उनका जो प्रोफेशनल काम है, लिटरेचर है, जर्नल्स हैं, उनका जो साइंटिफिक वर्क था वो अभी भी याद किया जाता है.
तो डॉक्टर विजय, आप भी आंखों के डॉक्टर हैं और आपके बाकी एक बहन और भाई वो भी तीनों डॉक्टर हैं, तो मतलब आप लोग भी मुझे पूरा यकीन है उतने ही अच्छे, जाहिर है बच्चे अपने माँ बाप से सीखते हैं. तो कहाँ गए आपके बाकी?
मैं कलकत्ता में हूँ जनाब समय, और मेरे भाई साहब तो अमेरिका में है, वो एक कंप्यूटर साइंटिस्ट है, डॉक्टरेट की हुई उन्होंने.
अच्छा.
कैलिफोर्निया में एक जगह है अरवाइन करके, वहाँ पे है.
अच्छा.
और डॉक्टर अशोक पाव पीएचडी की उन्होंने कंप्यूटर में, अपना काम करते हैं वहाँ पे.
जी.
और हमारी सबसे बड़ी बहन डॉक्टर ज्योति है जो एक रेडियोलॉजिस्ट है, लखनऊ में है.
तो शर्मा जी, आप कुछ पूछना चाहेंगे डॉक्टर पावा साहब से? आप जज्बात से बिल्कुल भूल गए सब बातें.
नहीं, बस मैं उनसे ये पूछना चाहूंगा कि जो समय डॉक्टर पावा सीनियर का था, मैं शायद यूं कहूं तो ज्यादा बेहतर है, और जो पावा साहब आपका समय है, साइंस एंड टेक्नोलॉजी में जो हमारे पास चेंजेस आए हैं, उससे क्या सोचते हैं कि इसमें जो ब्लाइंडनेस प्रिवेंशन में है वो कितना पिछले 40 साल में फर्क आया है?
बहुत फर्क आया है. मैं आई एम प्रिज्यूमिंग कि आपको रेटिनोब्लास्टोमा होगा. आपने डिजीज का नाम नहीं लिया, बट आई एम प्रिज्यूमिंग कि आंख निकाली गई थी, परहैप्स यू हैड अ कैंसर ऑफ योर रेटिना व्हिच इज कॉल्ड रेटिनोब्लास्टोमा. रेटिनोब्लास्टोमा का ट्रीटमेंट बहुत ज्यादा रेवोल्यूशनाइज हुआ है इस समय, और अर्ली स्टेज में डिटेक्ट किया जाए तो शायद उसी समय उसको रोक दिया जाता है, और बढ़ने नहीं दिया जाता उस समय। 1970 की बात कर रहे हैं आप, तो बहुत थोड़ा सा प्रिमिटिव था उस समय, आज से 40-45 साल की पुरानी बात है। लेकिन इट हैपेंस इन बोथ द आईज, इन दोनों आंखों में होता है, एक में कम होता है, एक दूसरे में होता है। तो आपकी वो जीवन को खतरा देता है, यानी कि लाइफ थ्रेटनिंग होता है। तो परहैप्स माय फादर थॉट इन कंसल्टेशन विद अदर डॉक्टर्स टू रिमूव द आई, फर्स्ट डायग्नोज द आई दैट दिस इज रेट्रोब्लास्टोमा एंड टू रिमूव द आई सो दैट योर लाइफ इज प्रिजर्व्ड, टू सेव योर लाइफ, दैट द होल
थिंग।
अच्छा शर्मा जी, मैं ये चाहूँगी कि हमारे कुछ कॉलर्स हैं और मैं समझ सकती हूँ उसमें एक तो ख़ासतौर से मोहिबुल्ला हैं दादू से। मोहिबुल्ला साहब भी बिनाई से महरूम हैं और वो ज़रूर इस बारे में कुछ पूछना चाह रहे होंगे। तो मोहिब साहब
मैडम अस्सलाम वालेकुम।
जी वालेकुम सलाम भाई।
जी मैं गोट बुरड़ा तलका खैरपुरना तनजा सिंध से हाफिज मोहिब अली खुश वर्द कर रहा हूँ।
जी भाई,
सबसे पहले तो मैं शर्मा साहब को बहुत बहुत मुबारकबाद पेश करना चाहता हूँ, क्योंकि बीनाई जो है हम मेरे पास नहीं, यकीन करें उसका एहसास मुझे होगा। इस समाज में जिंदगी गुजार में रहा हूँ, किस तरह गुजार रहा हूँ वो मुझे मालूम होगा, बीनाई जिससे जो महरूम लोग होते हैं। मैं बहुत मुबारकबाद पेश करता हूँ। उसके बाद मैं डॉक्टर साहब को एप्रिशिएट करता हूँ कि उनके वालिद साहब इतने अच्छे थे कि इसने उसको जिंदगी दे दी और बीनाई से, बीनाई जो उसका था वो अभी वापस आया, ये तो यकीन करें डबल जिंदगी उन्होंने दे दिया है।
यानी बिनाई से महरूम होने के बावजूद, क्योंकि उनकी आंखें तो नहीं है उनके पास, लेकिन एक तो मेरा ख्याल है कि जब किसी के साथ इतनी कोई मेहरबानी बरतता है तो उसमें बहुत ही पॉजिटिव उसकी जिंदगी रहती है। तो इन्होंने फिर सीखा, इन्होंने इनकी स्ट्रगल अपनी जगह, बहुत कमाल की बात है। लेकिन आप डॉक्टर साहब से कोई सवाल पूछना चाहेंगे?
हाँ जी बिल्कुल, मैं पूछूंगा उसे।
आवाज दोस्त, यह है उन्वान प्रोग्रामों के उस सिलसिले का जो वॉइस ऑफ अमेरिका अपने सुनने वालों की प्रोग्रामों में ज़्यादा से ज़्यादा शिरकत को यकीनी बनाने के लिए तश्कील दे रहा है। आपकी ज़िंदगी की और आसपास रहने वालों की कहानियाँ, आपके ख़त, आपके सवाल, आपकी ईमेल्स, अपनी कम्युनिटी के लिए आपकी और दूसरों की कोशिशें और आर्ट्स में आपकी दिलचस्पी, ये सब हमारे प्रोग्रामों का हिस्सा होंगी।
हमारा टोल फ्री नंबर प्रोग्रामों में आपकी शिरकत यकीनी बनाने के लिए है, लेकिन अगर आपकी उंगलियां नंबर मिलाते मिलाते थक गई हों तो मायूस ना हो। अपने सवाल और तबसरे अपने फोन नंबर और पते के साथ हमें डाक से या ईमेल के जरिए भेज दें ताकि हम खुद आपको फोन कर सकें।
पता है urdu.feedback@voanews.com। तफसील के लिए हमारी वेबसाइट पर आइए, पता है urduvoa.com।
माइक्रोफोन के दूसरी जानिब नहीं बल्कि उसके सामने, हमारे साथ साथ।
हाँ सर, गुजारिश है कि मेरी उम्र है तकरीबन 25-26 बरस है। मैं पैदाइशी आंखों से माजूर, कुछ हल्की फुल्की नज़र थी, लेकिन उसके बाद मुझे बड़ा बुखार हो गया, उसके बाद फिर मेरी नज़र मुकम्मल तौर ख़त्म हो गया। उसके बाद मेरी एक सिस्टर है जिसकी 38 बरस उम्र है, 38, उसकी भी बिनाई मुकम्मल ख़त्म है। दूसरा मेरा भाई है, उसकी 22 साल उम्र है, उसकी भी नज़र मुकम्मल ख़त्म है। क्या इसके तरीक़ेकार कोई हमारी ये मसला हमारा हल हो सकता है या इसका कोई तरीक़ा? क्योंकि एक डॉक्टर था रफीक जान बाजी शहनाज़ जी के प्रोग्राम में आया था, वो कह रहा था कि आपको बिनाई वापस आ सकती है, लेकिन मैंने उनसे उनके भाई से रब्ता किया तो उन्होंने कहा कि नहीं, ये नहीं हो सकता है। प्लीज हम एक देहात गांव में मौजूद हैं, अगर कोई भी हेल्प हो सके तो बराए मेहरबानी हमारी मदद। सबसे पहले तो मैं बाजी को मुबारकबाद पेश करना चाहता हूँ कि इतने अच्छे प्रोग्राम पेश करती हैं, और उनके हवाले से जो लोग होते हैं और डॉक्टर होते हैं या जो भी वास्तेदार अहलकार होते हैं उनको बुलाती हैं, ये इतना अच्छा।
चलिए तो मोहिब साहब हम सुनते हैं, हम डॉक्टर साहब का जवाब सुने, एक मिनट।
ये से बोल रहे हैं,
ये दादू से बोल रहे हैं, दादू के गांव से बोल रहा शरीफ से
जी। दादू राजस्थान
जी? नहीं, ये पाकिस्तान में दादू जो है सिंध में।
पाकिस्तान जहाँ तक जो कुछ मुझे समझ में आ रहा है, पर है कंजेनाइटल काइंड ऑफ डिजीज जो वंशगत जो होती है, जो जनरेशन टू जनरेशन होती है, और वो बिना एग्जैक्ट टेक्निकल डायग्नोसिस के कहना बड़ा मुश्किल है कि क्या उनको प्रॉब्लम है। लेकिन विज्ञान ने, साइंस ने बड़ी तरक्की की है बहुत सालों में। क्या आजकल तो नई नई गैजेट्स आ गए हैं, थेरेपीज आ गई हैं और स्टेम सेल थेरेपीज आने लगी हैं। तो बिना सारे फैक्ट्स के कमेंट करना थोड़ा मुश्किल होगा।
लेकिन डॉक्टर साहब जो बात है, क्योंकि ज़ाहिर है कि आपको तो अंदाज़ा ही है कि जनूबी एशिया में जो लोग मसाइल जहाँ नहीं है, जो छोटे छोटे गांव हैं, ये भी एक बहुत छोटे से गांव में रहते हैं, तो क्या इसको रोकना मुमकिन होता है? मतलब स्टेम सेल वगैरह तो बहुत ही एडवांस्ड उस पर आ जाता है, लेकिन जैसे इनका जेनेटिक लगता है कि इनके सब भाई बहनों की थोड़े दिन बाद बिनाई चली गई, तो इसे रोका जा सकता है क्या?
प्रिवेंशन है,
अच्छा
अवेयरनेस एंड प्रिवेंशन,
तो
अवेयरनेस साइंटिफिक बेसिस पे अवेयरनेस की जा सकती है कि किस आदमी को और उनके किस परिवार वालों को ये चीज हो सकती है क्योंकि उनके वंश में ऐसा हुआ है, नंबर वन।
अच्छा
नंबर टू, अगर होता है तो उसके बाद में उसका क्या इलाज किया जा सकता है। हालांकि बहुत कोई ड्रामेटिक चेंजेस नहीं हुए हैं इन 40-50 सालों में एज फार एज कंजेनाइटल आई डिजीज आर कंसर्न, लेकिन एक बार हो जाए तो काफी हद तक जो किया जा सकता है मेरे ख्याल से उसमें काफी इम्प्रूवमेंट हुआ है।
अच्छा डॉक्टर साहब, एक दरख्वास्त मैं आपसे करूंगी, मैं आपको अब जाने दूंगी, इसकी वजह ये कि मुझे मालूम है कि मैंने आपको, पता नहीं आप बाहर किस इंगेजमेंट में थे और वापस आए घर और आपने फ़ौरन
नहीं,
फ़ोन किया, और मुझे बहुत खुशी है, यकीन माने मैं आपका बहुत दिल से शुक्रिया अदा करती हूँ। लेकिन क्या आपके पास कोई तस्वीर आपकी, अगर अपने वालिद पूरे फैमिली की तस्वीर हो तो आप हमारी फेसबुक पे प्लीज़ उसको डाल दीजिए, क्योंकि हम, मैं चाहती हूँ कि हमारे सुनने वाले देख सकें डॉक्टर साहब की
जी
फैमिली को पूरी।
जी जरूर बोलूंगा, कर दूंगा। थैंक
बहुत
यू सर,
शुक्रिया, थैंक यू सो मच। और
ऑल
चेतन
राइट
शर्मा जी,
सर।
आप हमारे साथ रहिए। ये थे डॉक्टर विजय भावा साहब जो कि कलकत्ता से बात कर रहे थे। अच्छा अब शर्मा साहब, आपसे कई लोग बात करना चाहते हैं, हम उनको लेते हैं। नजमा नौशाही हैं फैसलाबाद से।
हेलो, अस्सलाम वालेकुम।
जी वालेकुम सलाम नजमा।
क्या हाल है शहनाज?
बिल्कुल ठीक ठाक नजमा।
शहनाज, मैंने हनान से कहा हुआ है, वो अपनी कहानी आपको लिख के उन्होंने भेज भी दी है इंशाल्लाह, और आपको बहुत जल्द मिल जाएगी। और तकरीबन 20-22 साल हो गए उनको इंसाफ नहीं मिला, उनके वालिद का मर्डर भी हुआ, ये सब उन्होंने कहानी में लिखा हुआ
ठीक
है,
है,
तो
बिल्कुल
प्लीज
सर,
जरा उसको देख
मैं
लीजिएगा।
जरूर देखूंगी। आप इनसे कुछ पूछें हमारे
जी हाँ,
चेतन शर्मा साहब से।
सबसे पहले तो ये इनकी हिम्मत, बहुत ज्यादा इनकी हिम्मत है, और इनका बहुत बहुत शुक्रिया कि इन्होंने कहानी लिखी और एक बहुत ही अच्छी हकीकत से हमें रोशनास करवाया कि पता चला कि दुनिया में अच्छे लोग भी हैं। हमारे एक हाफिज अली मंजर में, उनकी भी वो VOE के बहुत ज्यादा लिसनर हैं, और उनकी पूरे खानदान में कजन मैरिज की वजह से उनकी बेनाई चली जा चुकी है। तो हो सकता है कुछ हमें उम्मीद पैदा हो इनकी वजह से कि ये जब आए अपनी कहानी लिखी, तो इनकी वजह से उम्मीद हमारे दिल में भी हो और लोगों के दिल में भी हो कि वो भी बेनाई जो है उनकी वापस आ सकती है। तो इनका बहुत बहुत शुक्रिया, और मैं ये कहूंगी कि इनका जो पूरा खानदान है और अच्छे लोगों के लिए, इनके लिए बहुत सारी दुआएं हैं हमारे पास के, और डॉक्टर साहब के लिए बहुत सारी दुआएं हैं। और मैं चाहूंगी कि डॉक्टर साहब अगर फिर कभी आए तो ये बता सकें कि कजन मैरिजेस की वजह से जो बनाई चली जाती है उसका क्या कोई इलाज है, या आप, साइंस ने इतनी तरक्की की है कि उनमें से थोड़ी बहुत रोशनाई
ठीक
इनको
है,
मिल जाए
मैं
और वो
जरूर ये
देख
सवाल मैं जहन
सके।
में रखूंगी, अक्सर आते रहते हैं। शर्मा जी
जी,
आप कुछ कहना चाहेंगे नजमा से?
हाँ, थैंक यू वेरी मच फॉर हर काइंड वर्ड्स, बहुत बहुत शुक्रिया। और जो भी है, बस एक कोशिश करते रहता हूँ लगातार, और वही सिलसिला जारी है। अब देखते हैं कहाँ तक क्या आगे बात बनती है।
अच्छा,
सलाम
और हमारे साथ हैं सिंध से ही मोहम्मद आचर जी। मोहम्मद आचर साहब,
वालेकुम सर।
वालेकुम सलाम भाई, कैसे हैं आप?
मेरा पहले तो मैं मुबारक दूंगा, आप मैंने जो कहानी सुना वो जो एक डॉक्टर तो नहीं था, ऐसे समझो तो कोई फरिश्ता था, जो
बिल्कुल
जो जो नाबीने वाले को नूर देना वो तो एक बड़ी बात है। आज
अच्छा,
आजकल जो
एक
है,
बात सुनिए आचर साहब, अगर अपने पीछे आप ये फोन, ये रेडियो बंद कर सकते हैं 2 मिनट के लिए, जब तक आप सवाल पूछ रहे हैं, क्योंकि आपकी आवाज नहीं साफ आ रही।
जी आवाज साफ नहीं आ रही है सर।
जी अब ठीक है, अब बेहतर है थोड़ा सा, लेकिन अब आप सवाल पूछिए इनसे। शर्मा जी से क्या पूछना चाहते हैं आप?
हाँ, यही सवाल है शर्मा जी से। तो ये जो डॉक्टर ने कहा था, ये तो कम डॉक्टर होते हैं जो ऐसे कोई करते हैं, वो तो खुदा के फरिश्ते ही होते हैं जो ऐसे, जिसके नाबीने को नूर देना ये बड़ी बात है। मैं पहले तो सबसे यही मुबारक दूंगा।
बिल्कुल,
दूसरा
बिल्कुल।
दूसरा बात ये, देखो आजकल के दौर में कोई ऐसे हमारे खुद कोई डॉक्टर ही नहीं चलता, ये तो खुदा के कोई फरिश्ता था। पहले सवाल मेरा डॉक्टर से ये था, तो देखो नाबीना इंसान जो होता है वो तो किसी की बस की बात नहीं होती, वो बीमारी तो हो सकती, वो उसकी خدا جب راضی ہوتا ہے تو پھر تو ڈاکٹر پہ اس کو بھیج دیتا ہے فرشتے کی صورت میں. میرے کہنے میرے کو کرنے کا ایک سوال تھا ڈاکٹر کے بعد, میرے کو کوئی تکلیف ہے دمے کے بارے میں, یہ کوئی ایسے ڈاکٹر سے ہماری ملاقات کرائیں جو اسی کے بارے میں
دمے کی بیماری. آپ کو ضرور ہم اس طرح کا کوئی پروگرام کریں گے. بہت شکریہ آچر صاحب آپ کا. اور ہمارے ساتھ ہیں محمد ایوب گجراںوالہ سے. جی ایوب صاحب چلے گئے. واجد بلوچ رحیم یار خان سے. جی واجد صاحب السلام علیکم.
ہلو.
جی جی واجد صاحب السلام علیکم.
وعلیکم السلام. ٹھیک ہے
جی جی بالکل ٹھیک ٹھاک.
میں نے پہلے کہانی جب سنائی تھی نا اپنی, تو آپ نے وعدہ کیا تھا کہ ایک ڈاکٹر صاحب کا نمبر دیں گے.
چلیے ہم آپ کو براہ راست دے دیں گے یہ نمبر, آپ شو کے بعد فون کر کے لے لیجیے گا. ٹھیک ہے. اچھا شوکت علی انجم ہمارے ساتھ ہیں ڈھارا والا سے. شوکت صاحب
السلام علیکم. میڈم
جی وعلیکم السلام. بھائی
شوکت علی انجم ڈارا والا سرچ کر رہا ہوں.
جی
میڈم بات دراصل یہ ہے کہ مجھے کچھ کہنا ہے اپنی زبان میں, کوئی محرم نہیں ملتا جہاں میں. تو اس سلسلے میں کہنا چاہتا ہوں کہ لوگ بہت اچھے ہیں, لیکن کیا وجہ یہ ہے کہ ان کو کوئی گائیڈنس نہیں ملتی. پراپر گائیڈنس ملے تو لوگوں کی خدمت کر سکتے ہیں. آپ ڈاکٹر صاحب جو تھے آپ کلکتہ سے دوست, انہوں نے جناب دیکھے لوگوں کے لیے, اب بھی لوگ ان کو یاد کرتے ہیں. ہمارے یہاں ڈاکٹرز کیا کرتے ہیں, مطلب روپوں کی بوریاں بھر کے لے جاتے ہیں, لیکن انسانیت کا کوئی احساس نہیں کرتے. کاش کہ ہمارے یہاں پوری دنیا کے ڈاکٹر ایسے ایسے لوگوں کا احساس کرنے والے, تو میرے خیال میں یہ دنیا جنت بن جائے گی. اور آج تھوڑی دیر کے بعد میں آپ کو اس کہانی بھی اپنی بھیج رہا ہوں.
ٹھیک ہے چلیے صحیح ہے. بہت شکریہ.
آپ سے ناراض رہتی میرے؟
نہیں نہیں میں آپ سے ناراض نہیں, آپ سے تو میں بہت خوش رہتی ہوں. آپ کی آپ تو بہت باقاعدہ فون کرتے ہیں. اچھا چیتن شرما صاحب, یہ جو ہے شوکت علی انجم صاحب ہمارے, یہ بھی بینائی سے محروم ہے اور بڑے بہادر آدمی ہیں اور بڑے ایکٹیوسٹ ہیں یہ. اچھا اب آپ مجھے ایک بات بتائیے, آپ نے اپنی کہانی کے آخر میں ذکر کیا ایک ایسی خاتون کا, ویسے وہ ایسا لگ رہا ہے کہ وہ خاتون کوئی اور ہیں, کملیش کوئی اور ہیں. تو میں سننے والوں کو بتا دوں, ان کو کملیش صاحبہ کو خاص طور سے بتا دوں کہ وہ کوئی اور نہیں ہے بلکہ کملیش جو ہیں انہیں کا ذکر آپ کر رہے تھے. تو تھوڑا وہ بات کر سکتی ہیں ہم سے؟
ہاں جی ہاں جی ہاں
جی بات کرائیے. میں اصل میں یہ جان, یا ہم دوسرے فون پہ ان کو کر لیں کال؟
نہیں نہیں کوئی بات نہیں, اسی پہ کر لیجیے.
ٹھیک ہے
یہ لیجیے بات کیجیے.
ہیلو جی کملیش, آپ بہت شکریہ آنے کا پروگرام میں.
نمسکار میڈم.
نمسکار. تو یہ بتائیے کہ کیسے ہیں آپ کے میاں, بڑے بہادر آدمی ہیں. اب آپ بتائیے, بیویاں کم ہی تعریف کرتی ہیں کسی کی, اسے سچ بولیں گے آپ.
میں تو میڈم اپنی لائف میں بہت خوش ہوں ان سے شادی کر, جس میں کہ میں نے ان سے لو میرج کیا ہے, شادی بھی نہیں کی ہے.
اچھا تو کیسے پھر, تو قصہ پھر تو یہ کہانی آپ سنائیے, لو کیسے ہوا؟
نہیں ایسے لوگ کہتے ہیں نا کہ بلائنڈ آدمی ہے, سب تعجب کرتے ہیں اس بات کے لیے کہ میں نے شادی مطلب ایسے آدمی سے کی ہے, لو میرج ابھی
نہیں. آدمی تو بڑے کمال کے ہیں بھائی, بڑی ہمت والے آدمی ہیں. نہیں مگر کیسے, اب محبت کی کہانی سنائیے نا, اب آپ کی محبت کیسے ہوئی؟
ایسا کہ انہوں نے اپنی نا یہ وہ وگیاپن دیا تھا سیتا میگزین میں, تو اس کو میں نے پڑھ کے تو میں نے ان کو لیٹر پوسٹ کر دیا تھا کہ بتایا نہیں گھر میں کسی کو بھی, پاپا کے سائن بھی خود کر دیے اور وہ بایو ڈیٹا بنا کے خود ہی بھیج دیا. اب ان کو مطلب ٹھیک لگا تو انہوں نے واپس میرے کو بھیج دیا.
یعنی شادی کا رشتہ بھیج دیا آپ نے؟
انہوں نے بھی لیٹر واپس بھیج دیا میرے کو. جب میں نے گھر میں ذکر کیا کہ بھائی ان کو دکھتا نہیں ہے, تو گھر والے سب رونے لگ گئے زور زور سے.
اچھا
کہنے لگے کہ ہم اندھے آدمی سے شادی نہیں کریں گے تیری, تو کوئی اور لڑکا بتا دے ہم وہاں کر دیں گے تیری شادی.
اچھا
اب میں نے کہا کہ بھائی میں نے تو وہی کرنی ہے, چاہے کچھ بھی ہو جائے مجھے تو وہی لڑکا پسند ہے. اور میں جس میں کہ ہماری جاتیاں بھی دونوں کی الگ الگ ہیں, یہ راجستھان کے مارواڑی پریوار سے اور میں پنجاب کے پنجابی پریوار سے ہوں.
جٹی آپ جٹی اور وہ. اچھا تو یہ تو بتائیے کہ لڑکے کی کیا بات پسند آئی تھی؟
مجھے ان کی پسند آئی تھی, ایک تو یہ سندر بہت زیادہ مجھ سے.
اچھا واہ.
اور ان کی ایک تو یہ سرکاری نوکری تھی, اسٹینوگرافر تھے بینک میں, اور میں اتنی سندر نہیں ہوں, اور میرے کو جو بھی دیکھنے کے لیے آتا تھا مجھے منع کر جاتا تھا.
आपकी बातों से तो आप इतनी सुंदर लग रही हैं, मेरे दिल में तो सामने तो एक बड़ी,
अब पता नहीं जैसे कहते हैं ना जुबान पे लक्ष्मी वो सरस्वती बैठ जाती है, मैंने कहा इससे तो मैं अंधे से शादी कर लूँ वो अच्छा है। तो वो पता नहीं जैसे मुंह से जो बात निकली थी शायद वो सच होनी थी अचानक से, और मैंने फिर इनसे शादी कर ली। हाँ, अब दो बच्चे हैं, एक बेटी है बड़ी, एक छोटा बेटा है। बेटी 15 साल की है तो बेटा 13 साल का है।
तो आप लोग भी बिल्कुल, यानी मुझे तो लगता है इनसे तो बात करते हुए भूल ही जाता है आदमी। मैंने ज़ाहिर उनको खुद तो नहीं देखा, लेकिन पहली बात तो वैसे इससे पहले कि मैं भूल जाऊँ, अब आपने इतनी सुंदरता की तारीफ़ें की हैं तो अब आप पूरे ख़ानदान का फ़ोटो फेसबुक पे लगा दें ताकि हम लोग वहाँ से लेके और अपने प्रोग्राम के ऊपर लगा सकें। ठीक है, बल्कि शादी की तस्वीर, बल्कि शादी की तस्वीर लगाएं कमलेश, ताकि हम देखें तो सही कि किस पे फिदा हुई थी आप।
नहीं, मैं जरूर लगाऊंगी फेसबुक पे।
पक्की बात,
ये लो बात कीजिए ये लो पे।
हाँ जी, अभी प्रोग्राम के बाद हम फोन करके ना आपसे फेसबुक का एड्रेस ले लेंगे आपका, ताकि हम वहाँ से वो तस्वीर ले सकें, और या आप हमारी फेसबुक पे आके हम उस पर भी लगा सकते हैं, या आप ईमेल कर देना मुझे जल्दी से अपनी तस्वीरें दो तीन। ठीक है,
ठीक है, इसके मैं दो फोटोग्राफ मेल कर देता हूँ, एक आप पहले बचपन का भी है जब मैं आई यूज टू हैव आईज, और आप भी का भी है, तो दोनों को मिल।
और वो कहाँ है जब कमलेश फिदा हुई थी आप पे?
जी,
जब कमलेश को आपसे मोहब्बत हुई थी वो तस्वीर भेजिए आप इस बार, जिस वक्त आपकी शादी दोनों की शादी जब हुई।
जी 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 जी, मैं देखता हूँ उस समय का जो भी मिलता है।
चले ठीक है। अच्छा, तो चलिए, हम कॉलर्स हमारे साथ और भी हैं। हबीबुल्ला साहब है हमारे साथ। जी हबीब साहब, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम।
जी वालेकुम सलाम, कहाँ से फोन कर रहे हैं?
मैं सादकाबाद से फोन कर रहा हूँ मैडम साहबा। मैं, मुझे आपने फोन किया था कि तकरीबन दो हफ्ते पहले
जी,
मैंने मेरी कहानी के सिलसिले में।
अच्छा,
तो आपने कहा था कि दो तीन दिनों में मैं रिकॉर्ड करूंगी अपनी कहानी, लेकिन मैं इंतजार करता रहा, अभी तक आपने रिकॉर्ड नहीं किया।
हबीब साहब, होता ही है कि आप लोगों के फिर फोन हम ट्राई करते रहते हैं, जब मिल जाता है, इसीलिए हम सुनने वालों से कहते हैं कि जब फोन मिल जाए उस वक्त अगर आप लोग रिकॉर्ड करा दें, लेकिन पाकिस्तान में मुझे मालूम है कि बिजली की और बहुत सी मजबूरियाँ होती हैं, तो चलिए हम इसके बाद, आप ऐसा कीजिएगा, फ़ोन बंद नहीं कीजिएगा, साकिब आपका नंबर ले लेते हैं और आपको रिकॉर्ड आप चाहेंगे तो आज ही कर लेंगे।
अच्छा, दूसरा बड़ी मेहरबानी आपकी, मैं चेतन शर्मा साहब को मुबारकबाद पेश करता हूँ, क्योंकि मैं भी इसी तरह का आदमी हूँ जिस तरह चेतन शर्मा साहब हैं।
अच्छा,
शुक्रिया जी, बहुत शुक्रिया
जी। जी, आज तो लगता ये है कि प्रोग्राम ही हम लोगों का है आज
तो, बिल्कुल है ही आपका प्रोग्राम, और इसमें बात तो यही होती है ना कि जब एक आदमी की हम हिम्मत की कहानी सुनते हैं तो हमें ये पता लगता है कि किसी भी माजूरी से मजबूर नहीं होता आदमी। आप देखिए शर्मा जी ने कितना जिंदगी में, इन्होंने बताया दो कॉम्पिटिशन के इम्तिहान इन्होंने पास किए और लोगों को इन्होंने मतलब इन्होंने कामयाबी हासिल की। अच्छा शर्मा जी, ये बताइए कि ये आप जिस इलाके में रहते थे उस, आपने एक तो शुरू में आपने लिखा कि ताऊजी ने सारा कुछ किया, तो आपके वालिदैन कहाँ पर थे, माँ बाप?
वो मसला यूँ है कि मेरे वालिद साहब उस समय टेंट में थे।
अच्छा।
और सरकारी मुलाजिम होने के कारण छुट्टियों का थोड़ा मसला रहता था, तो मुझे ट्रीटमेंट के सिलसिले में 15 दिन कभी 20 दिन कभी लगातार बाहर लेके जाना पड़ता था, तो वो ज्यादातर जो फील्ड वर्क है वो ट्रीटमेंट में वो उन्होंने ताऊजी ने ही सारा काम किया।
अच्छा, लेकिन क्या इंडिया में जयपुर में या जहाँ भी आप सीतापुर में जहाँ भी रहते थे वहाँ पे फैसिलिटीज मौजूद थी इस तरह की कि किसी मतलब नाबीना शख्स को सिखाई जा सके सारी टाइपिंग वगैरह इस तरह की चीजें?
हाँ, स्कूल्स स्पेशल स्कूल्स वो अवेलेबल थे, लेकिन कुछ चीज़ें जो कंप्यूटर्स वगैरह है इन चीज़ों का ट्रेनिंग का उस समय नहीं था, और वो जैसे कंप्यूटराइजेशन हुआ तो अब स्कूलों में वो चीज़ हो गई। बाकी उस समय भी जो एक ट्रेडिशनल एजुकेशनल सिस्टम था जो वो था इन प्लेस था बड़े बड़े शहरों में, तो राजस्थान के।
अच्छा,
उस तरह की सुविधाएं थी।
अच्छा, अब है मोहम्मद यूसुफ डीजे खान से। जी यूसुफ साहब,
सलाम।
जी वालेकुम सलाम भाई,
बाजी क्या हाल है?
मैं बिल्कुल ठीक ठाक हूँ, आप कैसे?
अल्हम्दुलिल्लाह, शुक्र अल्लाह का, जो वक्त गुजरे अल्हम्दुलिल्लाह।
अच्छा, तो बताइए,
बात तो पुरानी हो गई, बात पुरानी हो गई, ईद मुबारक देता हूँ आपको सब मीडिया वालों को।
ईद तो कभी भी पुरानी नहीं होती, हमारी तरफ से आप सबको भी ईद मुबारक। बल्कि अच्छा आपने याद कराया है, मैं अपने तमाम सुनने वालों को, इन्होंने बहुत सारे लोगों ने
तमाम सुनने वालों को मेरी तरफ से, तमाम पाकिस्तानियों को, मुसलमानों को, सबको मैं ईद मुबारक भेजता हूँ।
चलिए बहुत शुक्रिया आपका, और कुछ कहना चाहेंगे आप हमारे प्रोग्राम के बारे में?
हाँ, प्रोग्राम तो बाजी अच्छा है। ईमान की बात पूछे तो 3 साल हो गए मैं रेडियो अमरीका पे लगाया, उसको जंग पड़ गया दूसरे साइड में, सुई भी नहीं जाती उसकी।
अच्छा, तो रेडियो अमेरिका लगा हुआ है ना?
बिल्ला पे सुनते हैं, मेरा बेटा, 2 बेटे हैं मेरे, मैं हूँ, 3 आदमी हम बैठ के बकायदगी से साथ सुनते हैं।
بس یہ کبھی کبھی زنگ صاف صاف کرتے رہے, ایسا نہ لگے کہ سوئی زنگ لگ کے جھڑ جائے اور پھر آپ پروگرام ہی نہ سن سکے.
نہیں بہن, ایسا نہیں ہوگا.
کیا
جو آپ کہانی سنا رہے تھے نا, اللہ کی قسم بہت اچھا لگا, بہت پیاری کہانی تھی, بہت دردناک کہانی تھی.
دردناک نہیں, مگر میں یہ کہتی ہوں کہ بڑا پیارا انجام تھا. ایک آدمی کی بہادری اور ہمت کی کہانی تھی. اور آپ دیکھیے ان کی شادی بھی کتنی اچھی ہوئی, خوش پاش ہیں اپنے گھر میں. تو چلیے بہت شکریہ. اور خورشید ربانی صاحب,
السلام علیکم.
جی وعلیکم السلام, کہاں سے فون کر رہے ہیں؟
جی میں آزاد کشمیر مظفرآباد سے.
جی بھائی,
یہ ڈاکٹر صاحب سے میں پوچھا تھا کہ میری یہ لائٹ کی پرابلم ہوتی ہے, کبھی کوئی لائٹ لگ جائے تو بالکل یعنی لائٹ چلی جاتی ہے, اور اینک اگر ڈالوں تو آپ یعنی ایک دو مہینے کے بعد اس کا نیا نمبر ڈالنا پڑتا ہے.
اچھا, مجھے ہمیشہ یہ محسوس ہوتا ہے کہ جب بھی میں آنکھوں سے متعلق کوئی پروگرام کرتی ہوں تو لوگ بہت سے سوال پوچھتے ہیں, تو میں معافی چاہوں گی کہ ڈاکٹر صاحب چلے گئے, لیکن خورشید صاحب ہم جلدی ایک پروگرام کریں گے اور اس میں آنکھوں کے کسی ماہر کو, بلکہ میرے ایک اور پروگرام ہوتا ہے کچھ تو کہیے ہر ہفتے کو ہوتا ہے, تو اس میں میں انشاءاللہ آنکھوں
پہلے تو چلو بی بی سی یا اس طرح کا, لیکن ابھی آج کل یہ آپ کا پروگرام زیادہ چل رہا ہے الحمدللہ, کیونکہ جب بھی ٹائم ملتا ہے ہم لوگ یہی سنتے رہتے ہیں. بڑی کام کی چیزیں ہوتی ہیں.
بہت شکریہ آپ کا, اور بس سنتے رہیے پروگرام. ہم لیتے ہیں محمد طلحہ کو. جی طلحہ صاحب,
السلام علیکم. جی میڈم, میں محمد طلحہ بات کر رہا ہوں ہنگو سے.
ہنگو, جی جی
جی میڈم, میں شرما جی کو بہت بدھائی بات دیتا ہوں. تو میڈم میں یہ پوچھنا چاہتا ہوں ان سے کہ یہ جو کمپیوٹر میں جو سا سافٹ ویئر ہے, تو یہ انڈیا میں کیا ہندی میں آ چکا ہے یا اردو میں آ چکا ہے؟ سوری میڈم, میں یہاں پر میں کمپیوٹر یوز نہیں کر سکتا کیونکہ یہ نیٹ بھی نہیں ہے ایک تو, اور میرے پاس کمپیوٹر.
اچھا, تو آپ ایسا کیجیے, سنیے طلحہ, آپ فون بند نہیں کیجیے گا. آپ سے ثاقب ابھی فون پہ, یہ نمبر لے رہے ہیں, آپ فون پہ ہی رہیے, ٹھیک ہے؟ اور میں شرما جی آپ سے یہ پوچھوں گی, طلحہ نے جو سوال آپ سے پوچھا کہ کوئی سافٹ ویئر ایسا ہے جسے نابینا افراد استعمال کر سکتے ہوں؟
نہیں,
میں اس تھوڑا سا آپ کا دو منٹ وقت لوں گا اس کا جواب.
ضرور ضرور لیجیے آپ.
جی جی, مسئلہ یہ ہے کہ جب جو انگلش کا کمپیوٹر میں انگلش اگر لکھنی اور پڑھنی ہے تب تک تو کوئی ایشو نہیں ہے, کمپیوٹر اور موبائل میں دونوں میں ہی ٹاکنگ سافٹ ویئر آتے ہیں. موبائل میں ایس ایم ایس وغیرہ پڑھ لیتے ہیں اور کانٹیکٹس وغیرہ سیو کر لیتے ہیں. اسی طرح کمپیوٹر میں مائیکروسافٹ ورڈ میں کام کرنا, انٹرنیٹ براؤزنگ کرنا اور مائیکروسافٹ ایکسل میں انگلش میں کام کرنے میں, وہاں تک تو کوئی مسئلہ نہیں ہے. جی مسئلہ آتا ہے اب یہ جو اپنی ہندی اور اردو ان لینگویجز میں,
ٹھیک ہے,
تو ہندی کا تو مجھے پکا معلوم ہے کہ ہندی کا اسکرین ریڈر اویلیبل ہے.
اچھا,
اردو کا اگر آپ ان بھائی صاحب کو میرا ای میل آئی ڈی دے دیں تو میں پتا کر کے رکھ سکتا ہوں اور ان کو میں وہ چیز بتا سکتا ہوں.
آپ مجھے ای میل کر دیجیے گا, طلحہ سے ہم نمبر لے رہے ہیں, ثاقب نے لے لیا نمبر, تو میں بلکہ طلحہ کو فون کر کے بتا دوں, ثاقب بتائیں گے. ثاقب آپ کے ذمہ یہ کام ہے, ٹھیک ہے. اچھا, میں شرما جی آپ کا بہت شکریہ ادا کرتی ہوں, تصویر کا انتظار رہے گا. تو بڑی مہربانی آپ آئے اور آپ سے اتنی اچھی باتیں پہ, بہت بہت شکریہ.
آپ کا بھی بہت بہت شکریہ کہ آپ نے مجھے اس قابل سمجھا, بہت بہت شکریہ.
اور آپ کو ایک بات بتا دوں, آپ کی بیوی مجھے بہت پیاری لگی. کملیش بہت ہی پیاری خاتون ہے بھائی, آپ بہت خوش نصیب ہیں, اتنی اچھی خاتون سے شادی ہوئی آپ کی.
بالکل صحیح بات ہے, بالکل صحیح.
چلیے ٹھیک ہے, بچوں کو بھی ہماری دعا پیار. اور چلیے ہم چلتے ہیں اب آگے. فرمان جعفری, اب میں کچھ فیس بک کے میسیجز پڑھ دوں. بکر پنجاب سے فرمان جعفری نے لکھا ہے کہ وہ خاموش سامے ہیں کیونکہ ان کے پاس لینڈ لائن نہیں ہے. بھیا کیا کر سکتے ہیں آپ, ایسا کیجیے, چلیے ہمیں اپنا بھیج دیجیے نمبر سیل فون کا, کوشش کریں گے آپ سے بات کرنے کی. ملنگ اعجاز نے ہمارے فیس بک کے پیج کو بہت پسند کیا ہے, سوراب علی نے بھی پسند کیا ہے, اور سمیر خان نے دوحہ قطر سے خط لکھا ہے. ہم نے ان کو بھی کال کی تھی ان کی کہانی ریکارڈ کرنے کے لیے, اچھی سی کہانی تھی. سمیر, وہی معاملہ ہوتا ہے کہ جب ہم ریکارڈنگ کرنا چاہتے ہیں اس وقت آپ کی مصروفیت ہوتی ہے, پھر ہمارے دوسرے اسکیڈول اڑے آ جاتا ہے, لیکن بے فکر رہیے, بہت جلد ہم آپ کو فون کر کے آپ کی کہانی آپ سے لیں گے. انور آصف نے بڑے بڑے بہت سے سوال پوچھے ہیں, مبارکبادیں بھیجی ہیں, بہت شکریہ. اور ہماری طرف سے سب کو عید مبارک. رانا ایم عمران خان کو خاص طور پہ عید مبارک کیونکہ انہوں نے خبر دی ہے کہ ان کے بیٹا ہوا ہے اور ہوا بھی بالکل عید کے زمانے میں. تو بھیا عمران آپ کو اور آپ کی بیگم دونوں کو ہماری مبارکباد. اچھا جاوید اقبال صاحب نے لکھا ہے کچھ ہمارے مشاغل کے بارے میں جاننے کی کوشش کی تھی, جواب دے دیا. اب تو چلیے آپ کا بھی خط لکھنے کا شکریہ. اور اسی طرح اور بھی بہت سے خط ہیں. ابن کشمیری صاحب جو ہیں انہوں نے خط لکھا ہے اور انہوں نے پسند کیا ہے ہمارے لنک کو اور راحت فتح علی خان کو سننا چاہتے ہیں کہ ہم کوشش کریں گے جلد ان کو لا سکیں. اب ہم اپنی اگلی کہانی کی طرف چلتے ہیں اور ہماری اگلی کہانی, اس سے پہلے ایک چھوٹا سا پرومو.
میری ہے کہاں,
ہم جو ہے نا نو بہن بھائی ہیں, چھ بہن بھائی آنکھوں سے محتاج.
میری ہے کہاں,
مانگتے نہیں ہیں. ہم شہر میں جائیں تو وہ کوئی کہتا ہے کوئی 2 روپے لے جا, 5 روپے لے جا, میں نہیں لیتا. مجھے کوئی سائیکل بھی کوئی نہیں, کھانے کے لیے سالن نہیں ہوتا. بڑے بڑے مشکل سے بناتے ہیں, ہمارا جو بہت مشکل سے گزارا ہو رہا ہے.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
اچھا جناب, یہ پروگرام وائس آف امریکہ سے آپ سن رہے ہیں اور اب ایک کہانی ہے. ہم بہت شکایت کریں گے کہ دونوں کہانیاں جو اب ہیں ان میں ہمیں ٹیلی فون نمبر نہیں بھیجا. بہرحال یہ مختصر کہانیاں ہیں اور دونوں میں ایک اچھا میسج بھی ہے. فضل الہی شاکر صاحب ایم اے, انہوں نے چیک نمبر 749 گاف بے تحصیل اور ضلع ٹوبر ٹیک سنگھ سے یہ کہانی بھیجی ہے. تو لیجیے یہ کہانی ثاقب الاسلام سے سنتے ہیں.
کہانی کار فضل الہی شاکر فرام ٹوبا ٹیک سنگھ. میری کہانی کچھ اس طرح ہے کہ میرا باپ ایک امیر اور معزز خاندان سے تعلق رکھتا تھا مگر بدقسمتی سے نشے کا شکار ہو گیا. میرے دادا نے بہت سمجھایا مگر وہ نشے کی ایسی دلدل میں پھنس چکا تھا جہاں سے اس کا واپس لوٹنا ناممکن تھا. میرے دادا نے اسے تا حیات تمام جائیداد سے محروم کر کے گھر سے نکال دیا. میری 4 بہنیں تھیں. میرا باپ ہم سب کو ساتھ لے کر ایک دوسرے گاؤں میں چلا گیا جہاں ہماری کچھ جائیداد تھی. میرے باپ نے زبردستی اس پر قبضہ کرنا چاہا تو میرے دادا نے اس پر مقدمہ دائر کر دیا اور اسے قید کروا دیا. اب ہمارا کوئی پرسان حال نہ تھا. میری ماں جو کہ ایک صابر اور پاک باز عورت تھی ہمیں ساتھ لے کر اپنے ماں باپ کے گھر چلی آئی. میری ماں ایک محنتی عورت تھی, اس نے اپنے ماں باپ اور بھائیوں کا سہارا لینا گوارا نہ کیا اور بھائیوں کے ساتھ مل کر مزدوری کر کے اپنا اور ہمارا پیٹ پالنے لگی. مجھے قریبی پرائمری اسکول میں داخل کروا دیا گیا. میں نے 5ویں کلاس پاس کی اور پھر 2.5 کلومیٹر پر واقع ہائی اسکول میں داخلہ لے لیا. میں روزانہ 2.5 کلومیٹر پیدل سفر کر کے اسکول جاتا اور آتے ہی اپنی ماں کے ساتھ کاموں میں ہاتھ بٹاتا. اس طرح میرا تعلیمی سفر جاری رہا اور میں نے میٹرک کا امتحان اعلیٰ نمبروں سے پاس کر لیا. اب میری خواہش تھی کہ میں کالج میں اعلیٰ تعلیم حاصل کروں مگر کیا کرتا, ماں کے کمزور ہاتھ محنت مزدوری کرتے کرتے شل ہو چکے تھے. لہٰذا میں نے اپنی ماں کے ساتھ کام کرنا شروع کر دیا اور اس طرح 1 سال گزر گیا اور پیسے بھی ختم ہو گئے. 2 بہنوں کی شادی ایک غریب خاندان میں کر دی. اسی اثنا میں اساتذہ کی ٹریننگ کا اشتہار نکلا. میں نے داخلے کی درخواست دے دی. میرٹ کی بنیاد پر نہ صرف مجھے داخلہ مل گیا بلکہ وظیفہ بھی لگ گیا. اس طرح میں نے ٹریننگ کا عرصہ آسانی سے مکمل کر لیا. چونکہ وہ دور ابھی کم پڑھے لکھے لوگوں کا دور تھا لہٰذا جلد ہی نوکری مل گئی. ملازمت کے ساتھ ساتھ میں نے فارغ ٹائم میں پرائیویٹ ادارہ کھول لیا. اس طرح میری آمدنی میں اضافہ ہونے لگا. میں نے اپنا گھر بھی بنا لیا اور باقی ماندہ بہنوں کی شادی بھی کر دی. اب کچھ سکھ کا سانس آیا تو میں نے پرائیویٹ طور پر تعلیم حاصل کرنا شروع کر دی اور آہستہ آہستہ میں نے ایم اے کر لیا اور مجھے 16 اسکیل میں نوکری مل گئی. میں نے ایک یتیم لڑکی سے شادی کی جس سے میرے ہاں 4 لڑکیاں اور 1 لڑکا پیدا ہوا. میں نے قرض لے کر بھی اپنے بچوں کو اعلیٰ تعلیم دلوائی اور ان سب کی شادی بھی کر دی. میرا سب سے چھوٹا بیٹا اب بھی میرے ساتھ ہے اور عنقریب اس کی بھی شادی کر دوں گا. ملازمت سے گریڈ 18 میں ریٹائر ہوا اور اب 20,000 کے قریب پینشن لے رہا ہوں. اللہ کا شکر ہے اچھے دن گزر رہے ہیں. میرے مشاغل میں شاعری کا شوق بھی تھا. مختلف رسالوں میں غزلیں لکھیں اور شاعری کو مشغلہ رکھا, پیشہ نہیں بنایا. جاتے جاتے 1-2 اشعار میری طرف سے. مجھ کو غم حیات نے جینا سکھا دیا, خون جگر کو شوق سے پینا بتا دیا. وہ اور ہوں گے جن کو مقدر سے ہے گلا, ہم نے تو ہر ایک داغ تمنا مٹا دیا. فضل الہی شاکر، تحصیل و ضلع توبا ٹیک سنگھ.
تو ایک شعر اور انہوں نے لکھا تھا، ثاقب نے پتہ نہیں کیوں نہیں پڑھا، وہ اچھا شعر ہے. دے گی تمہارا ساتھ امید پہم ضرور، کوہے گراں کے سامنے ڈٹ جانا چاہیے. بہت خوب، مجھے بڑی خوشی ہوئی فضل الہی شاکر صاحب. یہ وہ کہانی ہے جس کے آخر میں کہا جاتا ہے اور اس کے بعد وہ سب ساری ہنسی خوشی رہنے لگے. اللہ میاں آپ کو خوش رکھے. ہمارے کچھ کالرس آتے ہیں، اس کے بعد ہم ایک منی سی کہانی ہے ماسٹر غلام حسین کی، سری نگر سے انہوں نے بھیجی ہے، وہ سنیں گے. عبد الوہی صاحب ہیں خضدار سے. جی عبد الوہی صاحب، السلام علیکم.
جی السلام علیکم. عبد الوہی زہری خضدار بلوچستان سے بول رہا ہوں.
جی بھائی، کیا حال ہے؟
ڈاکٹر شرما صاحب ہیں، ان سے بات کرنا ہے.
اب تو چلے بھی گئے.
تو ڈاکٹر شرما صاحب سے مجھے کچھ سوال کرنا تھا.
شرما صاحب ڈاکٹر نہیں تھے، شرما صاحب تو مریض تھے. اور جو ڈاکٹر صاحب تھے وہ
شہناز، ہم نے آپ سے بھی شکایت بھی ہے.
یہ سنائی شکایت جلدی سے.
تو کچھ تو کہیے، میں ہمارے زبان میں کوئی نئی آواز کیوں؟
نہیں نہیں، یہ بات نہ کہیے. ابھی حال ہی میں دو تین لوگ آئے ہیں، آپ کو اگر پروگرام سنا ہو، زینت بلوچ آئی تھیں، ان سے پہلے سبھیہ بلوچ آئی تھیں.
کہا تھا نا اپنے زبان، بروئی زبان میں کہا تھا، کچھ تو کہیے تو اپنی زبان میں کہا.
اچھا اچھا، وہ اچھا نام نہیں آیا. او ہو، سوری سوری سوری. چلیے بولیے، کچھ تو کہیے نا. نہیں دوبارہ سے کہیے.
گراس تو پار نی نا.
تین طرح کہہ کے دکھائیے، ہنس کے، رو کے اور سنجیدہ ہو کے.
تو یہ بھی ہو سکتا ہے کہ گراس پابو نم نا.
چلیے ایک دم ہنس کے کہہ کے دکھائیے.
جی
ہنس کے، خوشی خوشی کہہ کے دکھائیے.
گراس پابو نم نا.
یہ دیکھیے کتنے دفعہ براہوی میں آ گیا، بس اب تو آپ خوش ہو گئے. اچھا اب حاجی مرزائی ہیں ٹانگ سے. جی حاجی مرزائی صاحب، السلام علیکم.
جی سر، السلام
علیکم. جی کیسے ہیں حاجی مرزائی صاحب؟
بالکل ٹھیک. جی آپ کیسے ہیں؟ خیریت ہیں؟
میں بالکل ٹھیک ٹھاک ہوں. کیسی عید گزری آپ لوگوں کی؟
بہت اچھا الحمد للہ، اللہ کی فضل ہے، بہت اچھا گزری.
چلیے بھائی شکریہ.
میں آپ لوگوں کو بہت مبارکباد دیتا ہوں. آپ کی جو کہانی پروگرام ہے وہ ہمیں بہت پسند ہے، اور اس میں آپ نے بہت عمدہ کردار ادا کیا ہے. غریب لوگوں کو اور معذور لوگوں کو ایک آواز دوسروں تک یا اعلیٰ افسروں تک پہنچانے کا ایک بہت زبردست ذریعہ ہے. اگر ہمارے کوئی اچھے منصب پہ ہوتے تو آپ ایک ایوارڈ کے قابل ہیں اس بارے میں.
آپ لوگوں کے جو الفاظ ہیں نا، اس سے بڑا کوئی ایوارڈ نہیں ہے حاجی مرزائی صاحب. ہمارے سننے والے ان کی تعریف جو ہے نا، اگر آپ میں سے کسی کو بھی کوئی پروگرام سن کے کوئی اچھا پیغام ملتا ہے، آپ خوش ہوتے ہیں، آپ یقین جانے میرے لیے سب سے بڑا ایوارڈ وہ ہے. بہت شکریہ، اتنی محبت سے آپ نے کہا. آپ بھی کوئی کہانی بھیجیے ہمیں. اچھا رزاق فاخر ہے ہمارے ساتھ سیالکوٹ سے. جی رزاق فاخر صاحب. رزاق فاخر،
السلام علیکم.
وعلیکم السلام. جی
شہناز جی ٹھیک ہیں؟ کیا حال ہے؟
میں بالکل ٹھیک ٹھاک ہوں، آپ بتائیے. پہلی دفعہ آئے ہیں پروگرام میں؟
جی جی، میں یہی کہہ رہا تھا کہ آپ شمالی پہ آپ کے لوگوں کو، لسنرز کو زیادہ مس کرتے ہیں.
زیادہ مس کر نہیں نہیں نہیں، ہم تو جس کا فون مل جائے ملا اٹھاتے ہیں. آپ لوگ ہمت ہی نہیں کرتے، وہ تو بےچارے تین تین دن ملاتے رہتے ہیں فون، اسی لیے ان کے فون مل جاتے.
کچھ مخصوص ہمیں ہیں، وہ یعنی بار بار وہ آتے ہیں. تو اس طرح
میں نے ایک دفعہ یہ سوال پوچھا تھا ارتزاق صاحب، میں نے ایک دفعہ یہ سوال پوچھا تھا تو انہوں نے کہا کہ باجی پانچواں گھنٹہ ہے، پانچویں گھنٹے پہ فون ملا ہے. تو آپ بھی اتنی دل جمعی سے فون ملائیے تو آپ کو ضرور ملے گا. جی کہیے.
میں بھی کافی دیر سے ٹرائی کر رہا تھا. بہت شکریہ کہ آپ نے مجھے ٹائم دیا. میں سنتا رہتا ہوں، اور کہانیوں میں تھوڑی سی آپ کی یکسانیت پائی جا رہی ہے، کیونکہ اس میں زیادہ وہ مسائل آ رہے ہیں اور زیادہ سے زیادہ کہانیاں شامل کیا کریں. گھنٹے کے پروگرام میں ہارڈلی ایک دو کہانی شامل ہو پاتی ہے، آپ کی زیادہ ہونی چاہیے.
ابھی ہم جلدی سے ایک کہانی اور سنواتے ہیں آپ کو. چلیے آپ سنیے، یہ سری نگر سے کہانی بھیجیے. اور ہمارے بھیجنے والے ہیں ماسٹر غلام حسین صاحب، انہوں نے بھی اپنا فون نمبر نہیں لکھا، تو آج ثاقب الاسلام کہانی کار بن گئے. تو لیجیے ثاقب سے سنتے ہیں.
کہانی کار ماسٹر غلام حسین، سری نگر، انڈین کشمیر. آج سے کوئی 30 برس پہلے کی بات ہے. شہر سری نگر کے ایک اندرونی راستے پر چلا جا رہا تھا. تیز بارش کی وجہ سے ایک ندی میں پانی زور و شور سے بہ رہا تھا. اچانک میری نظر ندی کی طرف گئی. ایک عورت شاید بند سے پھسل کر ندی میں جا گری تھی. ندی کا بند مٹی کا بنا ہوا تھا اور بند پر بارش کی وجہ سے بہت پھسلن بھی تھی. میں آہستہ آہستہ بند سے پھسل پھسل کر اترتا گیا تاکہ عورت کو بچا سکوں. بند کے نیچے پہنچا تو عورت ابھی کنارے پر تھی، لیکن اس کا اوپر آنا ناممکن تھا. میں نے اس عورت کے کپڑے کو پکڑے رکھا تاکہ اور کوئی آدمی آ کر میری مدد کرے اور ہم عورت کو بچا سکے. इसी असना में मैं भी दरिया की तरफ फिसलने लगा। बंद पर कुछ घास थी, मैंने उस घास को एक हाथ से पकड़े रखा। घास के उखड़ने का खतरा भी था, लेकिन मैंने औरत का कपड़ा थामे रखा। घास उखड़ने लगी और मैं भी बहती नदी में गिरने के करीब था कि एक आदमी ने नामालूम कैसे हमें देख लिया। वो रस्सी लेकर आया, सड़क पर रस्सी का एक हिस्सा पकड़ लिया और एक कोना मेरी तरफ फेंका। औरत को कहा मेरा कपड़ा पकड़ ले और दोनों हाथों से रस्सी को पकड़कर ऊपर लोगों ने रस्सी को ज़ोर से खींचा और हम दोनों किसी तरह फिसलते फिसलते सड़क पर आ गए। खुदा की मदद ना होती तो हम दोनों इस तेज़ नदी के बहाव में डूब जाते। घास का पौधा कैसे उखड़ा नहीं, ये मेरी समझ से बाहर था। अगरचे बाद में बहुत से लोग सड़क पर जमा हो गए, लेकिन घास का वो पौधा मेरा पहला सहारा बना। बंद की गीली मिट्टी, ज़मीन की उतराई और फिसलन, और एक हाथ से औरत को थामे रखना और दूसरे हाथ में एक मामूली पौधे का सहारा, बस खुदा की मदद थी। ये मंजर आज भी मेरी नज़रों में समाया हुआ है।
हम जो है ना 9 बहन भाई हैं, 6 बहन भाई आंखों से मोहताज है, मांगते नहीं है। हम शहर में जाए तो वो कोई कहता है कुछ 2 रुपए ले जा, 5 रुपए ले जा, मैं नहीं लेता। मुझे बोलो साइकिल भी कोई नहीं, खाने के लिए सामान नहीं होता, बड़े बड़े मुश्किल से बनाते हैं। हमारा जो बहुत मुश्किल से गुजारा हो रहा है।
तो इंतजार रहेगा आपकी कहानियों का।
आवाज़ दोस्त, इनामी मुकाबला, मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो कुछ दो तीन कॉलर्स को जल्दी से ले लेते हैं। मुरीद खान साहब, आप सब्र से बैठिएगा क्योंकि आपका फ़ोन अक्सर शामिल होता है। पहले दो और ले लें। दीन मोहम्मद साहब हैं खुददार से। जी दीन मोहम्मद साहब जी।
मैडम, मैं एक अपना जाती एक मामला हुआ था तो मैं वो आपको बताना चाहता हूँ। उसमें जो है एक मैसेज माँ और बेटे का है, ये ऐसी बात।
हाँ, लेकिन आप कहानी हमें लिख के भेजिए ना। शर्त ये है ना कि कहानी आप लिख के भेजें और हम फिर सुनाएं, प्लीज।
ठीक है, ठीक।
तो आपका आप अभी फोन बंद नहीं कीजिए, हम आपको फोन नंबर ले रहे हैं। ठीक है,
मैं टेलीफोन नंबर अपना बता देता
हूं। हाँ नहीं, साकिब आपसे लेंगे, एक सेकंड आप लाइन पे रहिए। और अब्दुल अजीज तलागंग से। जी अब्दुल अजीज साहब,
सलाम अलैकुम।
जी वालेकुम सलाम।
शहनाज साहब
जी, जी
आवाज आ रही है ना?
बहुत बेहतरीन।
बड़े अरसे से मैं फोन कर कर के थे, आज जड़ा ना बड़े अरसे तो बाद कॉल मिली। बड़ा अच्छा प्रोग्राम है और बहुत बहुत जड़ा ना मत लेके।
तो शुक्रिया बहुत बहुत।
प्रोग्राम अच्छा बनाने, बड़ा अच्छा प्रोग्राम चल रहा और बहुत बेहतरीन प्रोग्राम है। तो डॉक्टर है, मैं भी नबीना।
अच्छा, तो मुझे इतना अफसोस हो रहा है कि मैंने उन डॉक्टर साहब को जाने क्यों दिया। अब्दुल अजीज साहब, और आप प्लीज़ अपना टेलीफोन नंबर साकिब को दे दीजिएगा, फ़ोन बंद नहीं कीजिएगा। ठीक है, हम अब है हमारे मुरीद खान जी। मान
साहब और अभी तो पूरे गांव को पता है कि मैं फोन करता हूँ, मुझे यहाँ से गुजरता हूँ, मुझे कहते हैं वैसा अमरीका जा रहा है।
चलिए बस बेहतरीन, आप मशहूर हो गए हैं मुरीद खान वॉइस ऑफ अमेरिका वाले। और
आपको खुश रखे, खुदा आपको आबाद रखे,
आमीन। तो चलिए सामीन, अब हमें आप इजाज़त दीजिए। शहनाज अजीज़ आपसे इजाज़त चाहेगी इस दरख्वास्त के साथ कि कहानियों के मामले में बेसब्र बिल्कुल ना हो, क्योंकि देखिए बहुत सी कहानियां हैं। बारी आने पर हर अच्छी कहानी नशर होगी, लेकिन ज़ाहिर है हर कहानी नशर नहीं हो सकती। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, फिर बच्चे लोग को मारते हैं, बिजली करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज़ में उर्दू रेडियो, टेलीविजन और वेब पर सुनवाएंगे।
हर माह 3 मुंतखब कहानियों पर बड़े इनाम दिए जाएंगे, लेकिन प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
फोन से रास्ता करते 2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO Box नंबर
1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 किलोहर्ट्ज़ पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता, दुनिया ना उलट जाती है।
आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।